रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। आवश्यकताका आधारमा अध्यादेश जारी गरिएकाले यसमा सबै एकमत हुने सत्तारूढ़ दलहरूको निर्णय। सरकारद्वारा ल्याइएका अध्यादेश हिउँदी अधिवेशनको पहिलो दिनमै पेश गर्ने गरी कार्यतालिका तय। कोशी राजमार्ग अन्तर्गत संघुवा सभा खाँदबारी किमाथाङका सड़कको ब्रेक थ्रू। सहकारी अनियमितताको छानबिन गर्ने उद्देश्यले सरकारद्वारा सहकारी नियमन प्राधिकरण कार्यालयको संचालन। र इजरायलले माग गरेका बन्दीहरू हमासले रिहा गरेपछि उत्तरी गाजाको सीमा क्षेत्रबाट थप 2 घण्टामा 2,00,000 प्यालेस्टिनी घर फिर्ता। सत्तापक्षीय दलहरूले आवश्यकताका आधारमा अध्यादेश जारी गरिएकाले यसमा सबै एकमत हुने बताएका छन्। संघीय संसदको आसन्न हिउँदी अधिवेशनमा सत्तापक्षको तयारी र सरकारका कामको प्रभावकारिता लगायत विषयमा छलफल गर्न आज आयोजित बैठकमा सत्तापक्षका शीर्ष नेताहरूले यथाशीघ्र संसदबाट प्रतिस्थापन विधेयक ल्याएर पारित गर्ने निष्कर्ष समेत निकालेका छन्। संसद बैठकमा सत्तापक्षीय हिसाबले सशक्त, प्रभावकारी र रचनात्मक रूपमा समान धारणाका साथ प्रस्तुत हुने बैठकले निर्णय गरेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सरकारको काम कार्यवाहीलाई थप प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ। बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओली, नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवा, एमाले उपाध्यक्ष एवं उप प्रधानमन्त्री विष्णु प्रसाद पौडेल, कंग्रेस उपसभापति पूर्ण बहादुर खड्का, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्त ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रंजिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डाक्टर चन्द्रकान्त सीके राउत, जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादव तथा ती पार्टीका संसदीय दलका प्रमुख सचेतक लगायत सहभागी हुनुहुन्थ्यो। बैठकमा प्रधानमन्त्री ओलीले जनतालाई सेवा दिन र विकास निर्माणका कामलाई गति दिन अत्यावश्यक भएका अध्यादेशहरूलाई संसदको पहिलो दिनमै पेश गर्ने र छिट्टै प्रतिस्थापन विधेयक प्रस्तुत गरिने बताउनु भएको थियो। यही माघ 18 गतेदेखि शुरू हुने संघीय संसदको हिउँदी अधिवेशनको कार्यतालिका तयार भएको छ। सभामुख देवराज घिमिरेको अध्यक्षतामा आज सिंहदरबारमा बसेको दलका प्रमुख सचेतक र सचेतकहरूको बैठकले माघ महिनाभरका लागि कार्यतालिका तयार गरेको हो। बैठकपछि संचारकर्मीसँग कुरा गर्दै सत्तारूढ़ नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संसदको हिउँदी अधिवेशन अन्तर्गत माघ महिनाको कार्यतालिका बनाइएको जानकारी दिनुभयो। उहाँका अनुसार संसदको पहिलो दिन शुरूमा प्रधानमन्त्री एवं दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यतालिका तय भएको छ। सोही दिन सरकारले ल्याएका विभिन्न अध्यादेश संसदमा पेश हुनेछन्। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको हिउँदी अधिवेशनमा कानून निर्माणलाई व्यापक बनाइने बताउनु भएको छ। आज भक्तपुरको सूर्य विनायक नगरपालिकाको प्रशासकीय भवन उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सहमति भए छिट्टै संविधान संशोधन हुने र सहमति नभएमा केही समय लाग्ने स्पष्ट पार्नुभयो। प्रधानमन्त्री ओलीले पूर्व सहमति अनुसार अहिले आफूले कंग्रेसबाट पूरा साथ पाएको र भोलि कंग्रेस नेतृत्वको सरकारलाई पनि एमाले पूरा साथ दिने स्पष्ट गर्नुभयो। उहाँले सोझा जनतालाई आतंकको छायामा राखेर चुनाव जित्ने जमाना सकिएकाले लोकतान्त्रिक अभ्यासबाट एकताबद्ध भएर अघि बढ़न आग्रह गर्नुभयो। कोशी राजमार्ग अन्तर्गत संखुवा सभाको खाँदबारीदेखि किमाथाङकासम्मको सड़क ब्रेक थ्रू गरिएको छ। संखुवा सभा सदरमुकाम खाँदबारीदेखि चीनसँगको उत्तरी सीमा नाका किमाथाङकासम्म पर्ने 158 किलोमिटर सड़कको ट्रयाक खन्ने काम सम्पन्न भएसँगै सड़कको आज ब्रेक थ्रू गरिएको हो। सड़कको भोटखोला गाउँपालिका एक च्यामताङमा संखुवा सभाका प्रतिनिधि सभा सदस्य एवं ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का, रक्षा मन्त्री मानवीर राई र भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको उपस्थितिमा ब्रेक थ्रू गरिएको हो। सड़कको ब्रेक थ्रूसँगै भारतदेखि चीनसम्मको कोशी राजमार्गको ट्रयाक खोल्ने कार्यसँगै सड़क स्तरोन्नति र चौड़ा बनाउने काम हुनेछ। कार्यक्रममा मन्त्री खड्काले खाँदबारी किमाथाङका सड़क जोड़िएसँगै त्रिदेशीय पारवहनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो। कार्यक्रममा रक्षा मन्त्री राईले नेपाली सेनाद्वारा निर्माण भइरहेको सड़क मुलुकको विकासमा महत्वपूर्ण पूर्वाधारका रूपमा रहेको बताउनुभयो। भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहालले सड़क खण्डको बाँकी काम सम्पन्न गर्न आवश्यक बजेट अभाव हुन नदिने बताउनुभयो। सरकारले हालै सहकारी ऐन 2074 संशोधन गर्न जारी गरेको अध्यादेश बमोजिम राष्ट्रिय सहकारी नियमन प्राधिकरणको कार्यालय सञ्चालनमा आएको छ। साविकको राष्ट्रिय सहकारी बोर्ड विकास बोर्डको फूलचोक स्थित भवनमा आज आयोजित कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री बलराम अधिकारीले प्राधिकरणको कार्यालय उद्घाटन गर्नुभएको हो। मन्त्री अधिकारीले प्राधिकरणका अध्यक्ष र सदस्यहरूलाई शपथ पनि गराउनुभयो। कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सहकारीमा भएको अनियमितताको माथिदेखि तलसम्मको छानबिन गरी प्राधिकरणले काम गर्ने बताउनुभयो। मन्त्री अधिकारीले सहकारी क्षेत्रमा नमिलेका ऐन कानून संशोधन गरी दुई वर्षभित्रमा सबै समस्या समाधान गरेर अघि बढ़ने प्रतिबद्धता व्यक्त गर्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग। बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईँको
नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रति चिकित्सा शिक्षाका विद्यार्थीहरूको आकर्षण बढ़न थालेको छ। चिकित्सा शिक्षा विषय अन्तर्गत एमबीबीएस, बीपीएच, बी फार्म, बीएससी, नर्सिङ लगायतका विषय अध्ययन गर्न हाल विभिन्न जिल्लाबाट 104 विद्यार्थी जुम्ला पुगेका छन्। कुनै समयमा डाक्टरको अभावमा उपचार नपाएर अकालमै ज्यान गुमाउन बाध्य रहेको कर्णाली अहिले विशेषज्ञ डाक्टर उत्पादनको थलो बनेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ। अछामको जंगलमा दुईजना किशोरी मृत अवस्थामा फेला परेको घटनाका विषयमा अछामका जनप्रतिनिधिले गृहमन्त्रीको ध्यान आकर्षण गराएका छन्। ढकारी गाउँपालिका 8-15 वर्षीय सरस्वती खड्का र 14 वर्षकी ईशरा खड्काको शव ढकारी गाउँपालिकाकै ओडा नम्बर 1 स्थित सुनघर सामुदायिक वनमा शनिबार बेलुकी फेला परेको थियो। किशोरी मृत्यु प्रकरणमा घटनाको छानबिनका लागि अछामका जनप्रतिनिधिले गृहमन्त्री रमेश लेखकको ध्यान आकर्षण गराएका हुन्। दार्चुलाको सदरमुकाम खलंगा जोड्ने एकमात्र महाकाली लोकमार्ग 4 दिनदेखि अवरूद्ध भएको छ। सदरमुकाम नजिकै रहेको महाकाली नगरपालिका 5 किमतडीको ठड्याकाडा भीरमा सड़क अवरूद्ध भएको हो। शुक्रबार सड़क चौडा बनाउने क्रममा पहिरो खसेको थियो। बाँकी जिल्लाका किसानहरूले यो वर्ष 11 करोड़ रूपियाँ भन्दा बढ़ीको धान बिक्री गरेका छन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगंजले 2 महिनाको अवधिमा किसानहरूसँग 32,000 क्विन्टल भन्दा बढ़ी धान खरिद गरेको जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इजरायलले उत्तरी गाजा क्षेत्रको सीमा खोलेपछि विगत 2 घण्टामा 2,00,000 प्यालेस्टिनी घर फर्केका छन्। इजरायलले माग गरेको 6 जना बन्दीलाई हमासले रिहा गरेपछि इजरायलले उत्तरी गाजाको सीमा क्षेत्र खोलेको हो। इजरायल र हमास बीच युद्ध विराम सम्झौता भए ता इजरायलले 300 प्यालेस्टिनी बन्दी रिहा गरेको छ भने हमासले 6 बन्धक मुक्त गरेको छ। सन् 2023 अक्टोबरमा इजरायल सीमा प्रवेश गरी हमासले करिब 1200 मानिसको हत्या र 200 जनालाई बन्दी बनाएपछि शुरू भएको युद्धमा 47,000 भन्दा बढ़ी प्यालेस्टिनीले ज्यान गुमाएका थिए। अवैध रूपमा संयुक्त राज्य अमेरिकामा रहेको आशंकामा एकै दिन झण्डै 1,000 आप्रवासीलाई आज पक्राउ गरिएको अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन आईसीईले जनाएको छ। उत्तरी टेक्सासमा 84 जना आप्रवासीलाई पक्राउ गरी आईसीईको टलासको क्षेत्रीय कार्यालयमा लगिएको आईसीईका प्रवक्ताले बताउनुभयो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा नेपाल वित्तीय कार्यवाही कार्यदल फाइनान्सियल एक्सन टास्क फोर्सको सम्भावित ग्रे लिस्टमा पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले सोमबार आयोजना गरेको सम्पत्ति शुद्धिकरण निवारण राष्ट्रिय दिवस 2081 वक्ताहरूले नेपालले कानूनी सुधारमा उल्लेख्य प्रगति गरेको भए पनि संरचनागत र व्यावहारिक सुधारमा कमजोर हुँदा जोखिम बढेको बताउनुभयो। सो अवसरमा उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सम्भावित जोखिम टार्न सबै निकाय र सरोकार भएकाहरूले आफ्नो क्षेत्रको काम जिम्मेवारीका साथ पूरा गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव एक नारायण अर्यालले अवैध सम्पत्ति शुद्धिकरणको अनुसन्धान अभियोजनका काममा ढिला सुस्ती हुने गरेको कारण नेपाल अन्तर्राष्ट्रिय समुदायको निगरानीको अवस्थासम्म पुगेको र अब एक वर्ष गम्भीर भएर नलागे गम्भीर संकटमा पर्न सकिने उल्लेख गर्नुभयो। नेपाल राष्ट्र ब्याङ्कका गभर्नर महाप्रसाद अधिकारीले नयाँ जोखिम बढ़िरहेको र सूचना प्रविधिको प्रयोगबाट अवैध सम्पत्तिको शुद्धिकरण गर्ने प्रवृत्ति बढ़ेको उल्लेख गर्नुभयो। अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग USAID र नेपाल सरकार बीच भएको अनुदान सहयोग अन्तर्गतका केही परियोजनाको काम नगर्न अर्थ मन्त्रालयले सम्बन्धित परियोजनाहरूलाई निर्देशन दिएको छ। अर्थ मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै USAID को सहवित्तीय लगानीमा भएका आयोजनामा उसको स्रोतमा दायित्व सृजना हुने गरी काम नगर्न निर्देशन दिएको हो। मन्त्रालयले चालू आर्थिक वर्षको बजेटमा परेका आयोजनामा आउने अनुदान 90 दिनका लागि रोकिएको जानकारी अर्थ मन्त्रालयलाई प्राप्त भएकोले USAID को स्रोतबाट हुने खर्च अन्तर्गतका काम रोक्न निर्देशन दिएको अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता महेश भट्टराईले जानकारी दिनुभयो। 8 चेम्बर एक्सपो यही माघ 17 गतेदेखि काठमाडौँको भिरकुटी मण्डपमा आयोजना हुने भएको छ। नेपाल चेम्बर अफ कमर्सको आयोजनामा हुने मेलामा स्थानीय उत्पादनको प्रवर्धन एवं बजारीकरण र व्यापार अभिवृद्धि गर्ने उद्देश्यले एक्सपो आयोजना गर्न लागि नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो। मेलामा 125 भन्दा बढी स्टलमा कृषिजन्य वस्तु, हस्तकला, अटोमोबाइल, विद्युतीय सामग्री, घरेलु उपकरण, दुग्धजन्य पदार्थका उत्पादनहरूको प्रदर्शनी गरिनेछ। 77.5 मेगावाट क्षमताको घुन्साखोला जलविद्युत आयोजनाको लागि लगानी जुटेको छ। आइतबार आयोजनाको बहुपक्षीय ऋण सम्झौतामा हस्ताक्षर भएको आयोजनाको प्रवर्धक कम्पनी रेमिट हाइड्रोले जनाएको छ। आयोजनामा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले 12.70 अर्ब बराबर लगानी गर्ने गरी सम्झौता भएको प्रवर्धक कम्पनीले उल्लेख गरेको छ। आयोजनाको अनुमानित लागत 18.13 अर्ब बराबर रहेको छ।
अब खेल समाचार अजय बमबाट।
नेपाल पुलिस क्लबले 5 टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरूष भलिबल प्रतियोगिताको पुरूषतर्फ भारतको सुनिल भलिबल क्लबमाथि शानदार जित दर्ता गराएको छ। पोखरा रंगशाला स्थित भलिबल कोर्टमा भएको खेलमा पुलिसले भारतको सुनिल क्लबलाई 3-1 सेटमा पराजित गरेको हो। महिलातर्फको खेलमा नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल एपीएफ विजयी भएका थिए। पुलिसले ट्राभल इन्क्वायरी युनाइटेड प्यासन भलिबल क्लब थाइल्याण्डलाई 3-1 र एपीएफले न्यू डायमण्ड स्पोर्ट क्लबलाई 3-0 सोझो सेटमा पराजित गरेको थियो। टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको प्रतियोगिता माघ 19 गतेसम्म चल्नेछ। ट्राई बेकरमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब एन्फा महिला लीगको फाइनलमा प्रवेश गरेको छ। सातो बाटो स्थित एन्फा मैदानमा सोमबार सम्पन्न खेलमा पुलिसले आर्मीलाई ट्राई बेकरमा 2-1 गोलले पराजित गरेको हो। पुलिसकी गोलकिपर उषा नाथले 3 प्रहार रोक्दै टोलीलाई उपाधि नजिक पुर्याएकी हुन्। यो सँगै पुलिसले साबिक विजेता एपीएफसँग खेल्नेछ। नेपाल राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले घरेलु मैदानमा हुने 4 नेसन कप खेल्न बन्द प्रशिक्षणमा 39 खेलाडीलाई बोलाएका छन्। नेपालले फागुन 4 गतेदेखि 15 गतेसम्म किर्गिस्तान, लेबनान र म्यानमारसँग 4 नेसन कप खेल्न लागेको हो। यी खेल फेब्रुअरीको फिफा अन्तर्राष्ट्रिय खेल विन्डोमा खेलाउन लागेको हो। बन्द प्रशिक्षण फेब्रुअरी 1 देखि शुरू हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। सातो बाटो युथ क्लबले एन्फा U16 युथ लीगमा सोमबार एएफसी खुमलटार विरूद्ध 3-2 रोमाञ्चक जित दर्ता गरेको छ। जितसँगै सातो बाटोले 8 खेलबाट 12 अङ्क जोडेको छ।
अब मौसम। आगामी 24 घण्टामा बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुसुको हिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। आवश्यकताका आधारमा अध्यादेश जारी गरिएकाले यसमा सबै एकमत हुने सत्तारूढ़ दलहरूको निर्णय। सरकारद्वारा ल्याइएका अध्यादेश हिउँदी अधिवेशनको पहिलो दिनमै पेश गर्ने गरी कार्यतालिका तय। कोशी राजमार्ग अन्तर्गत संखुवासभा खाँदवारी किमाथाङका सड़कको ब्रेक थ्रू। सहकारी अनियमितताको छानबिन गर्ने उद्देश्यले सरकारद्वारा सहकारी नियमन प्राधिकरण कार्यालयको सञ्चालन र इजरायलले माग गरेका बन्दीहरू हमासले रिहा गरेपछि उत्तरी गाजाको सीमा क्षेत्रबाट 2 घण्टामा 2,00,000 प्यालेस्टिनी घर फिर्ता। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।